यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। कोरोना महामारीका कारण स्थगित एसईई परीक्षा नलिने मन्त्री परिषदको निर्णय। विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने। वार्ता, छलफल र कूटनीतिक पहल मार्फत भारतसंघको सीमा सम्बन्धी समस्या समाधान गरिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आगामी आर्थिक वर्षको बजेट कोरोना रोकथाम, नियन्त्रण र उपचारमै केन्द्रित रहेको प्रधानमन्त्री स्पष्ट। हिजो थप 279 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 4364। हालसम्म 674 जना कोरोना मुक्त भई घर फिर्ता। र कोरोना भाइरसका कारण विश्वभर 74,84,000 बढ़ी व्यक्ति संक्रमित हुँदा स्वस्थ हुनेको संख्या 37,22,000 बढ़ी। पछिल्ला दिनमा दक्षिण एसियाली राष्ट्रहरूमा कोरोना संक्रमितको संख्या बढ़्दो। अब समाचार विस्तारमा। सरकारले 2076 सालको माध्यमिक शिक्षा परीक्षा एसईई नलिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा एसईई, विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा पेश हुने संहिता अनुरूपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा 10 अन्तिम परीक्षाका सम्बन्धमा यस रूपमै दीर्घकालीन रूपमा व्यवस्थापन हुने जानकारी दिनुभयो। शैक्षिक सत्र 2076 परीक्षा साबिक बमोजिम 2076 चैत्र 6 गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भए पनि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत 5 गतेको निर्णय अनुसार स्थगित भएको थियो। मन्त्री पोखरेलले हाल देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको संक्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैं परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमै नरहेको सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्री परिषदले निर्णय गरेको जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषदको बैठकमा जारी लकडाउन को स्वरूपमा केही परिवर्तन गर्ने बारे छलफल भएको कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो। लकडाउनको स्वरूप सम्बन्धमा निर्णय गर्न गठन गरिएको कार्यदलले आज यसबारे निर्णय गर्ने पनि मन्त्री डाक्टर तुम्बाहाम्फेले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनुभएका विषयमा हिजो जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका सामु रहेका चुनौतीहरू, नेपालको भूमि फिर्ता गर्ने, कोविड 19 र यसले सिर्जना गरेका अप्ठ्यारा र जटिलताहरूको सामना गर्न राष्ट्रिय एकता र साझा ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो।
आजका हाम्रा अगाडि रहेका विभिन्न चुनौतीहरूको सामना गर्न, चाहे त्यो राष्ट्रियताको सवालमा होस्, चाहे त्यो कोविड 19 को सवालमा होस्, अथवा यसले उत्पन्न गरेका विभिन्न जटिलताहरू अप्ठ्याराहरूको सन्दर्भमा तिनको सामना गर्न होस्, आज जुन राष्ट्रिय एकता र संयुक्त प्रयासहरू, साझा प्रयासहरूको आवश्यकता छ, त्यो जो हिजोको सभामा देखा पर्यो, यस एकताप्रति म सिङ्गे हाउसको सन्दर्भमा गर्व गर्दछु। परेका बेला राष्ट्रिय समस्याहरूसँग जुझ्न, राष्ट्रका सामु आएका साझा चुनौतीहरूको सामना गर्न हाम्रो संसद जिम्मेवार छ र एकताबद्ध ढंगले अगाडि बढ्न तयार हुन सक्छ र एकताबद्ध भएर सिङ्गो देशलाई परिस्थिति अनुसार एकताको बाटोमा अगाडि हाँक्न सक्षम छ भन्ने कुरा यस घटनाले देखाएको छ। हाम्रो संसद यस्ता राष्ट्रिय आवश्यकताका घडीहरूलाई चिन्न र तदनुसार अगाडि बढ्न सक्षम छ भन्ने कुराको यो एउटा ज्वलन्त प्रमाण। अप्ठ्यारो बेलामा राष्ट्र एक हुने, राष्ट्रिय एकता कायम हुने, राष्ट्रिय एकता प्रदर्शन हुने नेपाली चरित्रलाई यसले प्रकट गरेको छ।
प्रधानमन्त्री ओलीले राष्ट्रियता, स्वाधीनता, भौगोलिक अखण्डता, भूमिमाथिको न्यायोचित हकको प्रयोग गर्ने विषय स्पष्ट रहेकाले नेपालको सीमा समेटिएको नक्साको विषयमा ककसले जस लिने र कसलाई देवत्वकरण गर्ने भन्ने विषय नभई यो सबै नेपालीको साझा विषय भएकाले साझा प्रयासबाटै सम्भव भएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले भारतसँगको सीमा सम्बन्धी समस्या क्रमशः वार्ता, छलफल र कूटनीतिक पहल मार्फत समाधान गर्दै जाने पनि बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट कोरोना रोकथाम, नियन्त्रण र उपचारमै केन्द्रित रहेको पनि स्पष्ट पार्नुभयो। अहिले दैनिक 4500 देखि 5000 मात्रै पीसीआर परीक्षण गर्ने क्षमता रहेकाले अनुमान गरे भन्दा बढ़ी संक्रमण फैलिएका कारण आरडीटी परीक्षण गर्नु परेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले एउटा नाकाबाट दैनिक 5-7 हजार मानिस भारतबाट नेपाल आइरहेको अवस्थामा स्थानीय तहले निकै कठिन अवस्थामा काम गरिरहेको र अहिले हिसाब गर्ने समय भन्दा पनि कोविड 19 को नियन्त्रणमा नै जोड़ दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रिय संकटको बेलामा भ्रष्टाचार कसैले गर्छ भने त्यो कुनै हालतमा पनि सही नहुने भएकाले कोविड 19 को महामारीसँग जुझिरहँदा कहीँ कतै आर्थिक अनियमितता भएको रहेछ भने छानबिन गरी कड़ा भन्दा कड़ा कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कहीँ कतै यदि अनियमितता भएको छ भने त्यस सरकारले कुनै प्रकारको अनियमितता, अपारदर्शिता, भ्रष्टाचार जस्ता कुराहरूलाई सहँदैन, त्यस्तोमा कारवाही गर्छ, त्यस्तोमा छानबिन गर्छ, कारवाही गर्छ, कानूनको कठघरामा उभ्याउँछ र दोषी पाइएमा दण्ड गर्छ नै। म मान्यजीहरूलाई ढुक्क रहन आश्वस्त पार्न चाहन्छु। अहिले स्थानीय तहहरू जुन दुःखका साथ, जुन मेहनतका साथ, जुन कष्टका साथ जसरी फिल्डमा काममा लागेका छन् र उहाँहरूले असाधारण ढंगले काम गर्नुभएको छ, खास गरी स्थानीय तहहरूको काम गराई कसरी धान्न भएको हामी अनुमान गर्न सक्छौ, जहाँ दैनिक एउटा नाकामा पनि 5-7 हजार मान्छे थपिएका छन्, त्यसलाई बसाउने कहाँ, खुवाउने कहाँ, घर पठायो भने कम्युनिटी ध्वस्त होला भन्ने डर, क्वारेन्टिनमा राख्दा क्वारेन्टिनको उपयुक्तता कसरी बनाउने।
प्रधानमन्त्री ओलीले भारत लगायतका देशबाट नेपाल फर्कन चाहने नेपालीलाई नेपाल फर्काउने प्रबन्ध गरिएको र सबैलाई सरकारले स्वदेश फर्काउने बताउनुभयो। उहाँले विदेशमा रोजगारीमा गएका लाखौंको संख्यामा युवा स्वदेश फर्कने क्रममा रहेकाले युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने, ठूला तथा रुग्ण उद्योग सञ्चालनसँगै ससाना कृषि उद्योग स्थापनामा जोड़ दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।
हाम्रा युवाहरूलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्ने, त्यसतर्फ लिएर जाने ती कामहरू गर्नु परेको छ। त्यसै गरेर उद्योग, ठूला उद्योगहरू पनि स्थापना गर्नु छ, सञ्चालन गर्नु छ, रुग्ण उद्योगहरूलाई पनि अगाडि बढाउनु छ, तर त्योभन्दा बढी ससाना उद्योगहरू पनि, कृषि आधारित उद्योगहरू, प्रशोधन कारखानाहरू, प्याकिङ कारखानाहरू, अरू प्रकारका कारखानाहरू, ससाना घरेलु लघु मझौला त्यस्ता उद्योगहरू र त्यसका निम्ति सिप प्रदान गर्ने, त्यसका निम्ति पुँजी प्रदान गर्ने ती कामहरू पनि गर्नुपर्नेछ र यो एकैचोटि सबै काम हाम्रो अगाडि आइपरेको छ। यो अध्यक्षकृत ढङ्गले सोचे जस्तो सजिलो र सोचे जस्तो गतिका साथ हुन सहज छैन। त्यसो भएर हामी भूमि ब्याङ्कको स्थापना, त्यस्ता अनेक कामहरू गरिरहेका छौँ।
प्रधानमन्त्री ओलीले अमेरिकी सहायता परियोजना एमसीसी अघिल्लो सरकारले गरेको निर्णयको निरन्तरता भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सरकारको उद्देश्य आफूमा शक्ति केन्द्रित गर्ने नभएकाले प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेका निकायहरूको प्रभावकारी परिचालनबाट देशमा सुशासन कायम गर्ने, विकासलाई सही ढंगले अघि लैजाने र जनताको आकांक्षा पूरा गर्ने मात्रै सरकारको उद्देश्य रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले रूकुमको चौरजहारीमा भएको घटनाका विषयमा सरकार गम्भीर भएर घटनाको छानबिन गरिरहेको जानकारी गराउनुहुँदै जातीय छुवाछुत लगायतका कारण यस्ता घटना दोहोरिन नहुने भन्नुहुँदै दोषीलाई कार्यवाही हुने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो उचित नभएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2077 अन्तर्गत छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले दिनुभएको जवाफमा सांसद प्रेम सुवालले मुख्यमन्त्री योगीले नेपालले सीमा निर्धारण गर्दा परिणामबारे सोच्नुपर्ने र तिब्बतले गरेको गल्ती सम्झनुपर्ने धम्की किन दिनुभयो भनी स्पष्टीकरणको माग गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्रीले विनियोजन विधेयक 2077 अन्तर्गत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो। सभाको हिजोको बैठकले आर्थिक विधेयक 2077, राष्ट्र ऋण उठाउने विधेयक 2077 र ऋण तथा जमानत 24 संशोधन विधेयक 2077 सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गर्नुभएका विधेयकहरू सम्बन्धी विचार गरियोस् भन्ने प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको हो। यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक 2077 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकले तत्कालीन संविधान सभाका सदस्य एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मेघराज निषादको निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक जेठ 31 गते शनिबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको हिजोको बैठकको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले सरकारले कोरोनाको नियन्त्रणका लागि गरेको पहल अझै पर्याप्त नभएकाले प्रभावकारी बनाउनु पर्ने, क्वारेन्टाइन र परीक्षणलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले अछाममा एकजना स्वास्थ्य कर्मीले आत्मदाह गरेका बारेमा सम्बन्धित अस्पताललाई कार्यवाही गर्नुपर्ने, चौरजहारी घटनाका पीड़ितहरूलाई राहत उपलब्ध गराउनुपर्ने, रूपन्देहीको तिलोत्तमामा भएको घटनाको अनुसन्धान गरी पीड़ितलाई राहत दिनुपर्ने, लकडाउनका कारण जनता र सरकारका बीचमा दूरी बढ़न थालेकाले त्यसतर्फ सरकारले समयमा नै ध्यान दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले कोरोनाको नियन्त्रणका लागि सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, लकडाउनका बेला हत्या, बलात्कार र आत्महत्याका घटना बढ़ेकाले त्यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने, क्वारेन्टाइनमा रहेका सुत्केरी महिलालाई छुट्टै व्यवस्था गर्नुपर्ने र देशभर दलितहरूमाथि भएका घटनाहरूको छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भयो। राष्ट्रिय सभाको हिजोको बैठकले तत्कालीन संविधान सभाका सदस्य एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मेघराज निषादको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोविड 19 महामारी नियन्त्रण तथा जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जेठ 26 गतिको बैठकले गरेका निर्णय समेटिएको ध्यान आकर्षण पत्र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो। कोविड 19 र त्यसबाट उत्पन्न असहज परिस्थिति, लकडाउन र त्यसले सर्वसाधारणमा पारेको असर, राहत सामग्री वितरण, अर्थतन्त्रमा पारे को प्रभाव, मुटु, क्यान्सर, फोक्सो, मृगौला रोगी, गर्भवती, चोटपटक लागेका लगायत विभिन्न बिरामीको स्वास्थ्य उपचारको उचित व्यवस्थापनमा सरकारको ध्यान आकर्षण गराएको छ। त्यसै गरी बिउ बिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत किसान र कृषि क्षेत्रलाई तत्काल सहयोगको व्यवस्था, उद्योग व्यवसायको संरक्षण, राहत औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहतका प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरिएको छ।
त्यो भाइ मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा चाल्ले हुन्छ त भाइ? काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन नेपाल टेलिकमलाई देऊ। हेलो जी, यो हो
नेपाल टेलिकमको 4G। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिजो थप 90 जना कोरोना मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त भई घर फर्कनेको संख्या 674 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्म 595 जना पुरूष र 79 जना महिला कोरोना संक्रमण मुक्त भई घर फर्केको जानकारी दिनुभयो। यसैबीच हिजो थप 279 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या 4364 पुगेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। उहाँले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 257 जना पुरूष र 22 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो। मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका 8 र झापाका 1, कोशी अस्पतालमा झापाका 4 र उदयपुरका 1, भरतपुर अस्पतालमा चितवनका 2, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपुरका 1 र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका 2 जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा कपिलवस्तुका 7, नवलपरासीका 5, पाल्पाका 12, प्युठानका 6 र रूपन्देहीका 7 जना, भेरी अस्पतालमा बाँकीका 3 र बर्दियाका 1 र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा 70का 6 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका 25, जाजरकोटका 3 र सुर्खेतका 9 जना, सेती प्रादेशिक अस्पतालमा दार्चुलाका 1, कैलालीका 12, कञ्चनपुरका 2 र डडेलधुराका 1 जना, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका 10 जना र कपिलवस्तुका 19 जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका 16, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धनुषाका 11, गोर्खाका 4, कपिलवस्तुका 22, नुवाकोटका 1 र उतहटका 53, सर्लाहीका 15, सिन्धुपाल्चोकका 2, उदयपुरका 3 र सिराहाका 1 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार नेपालमा हालसम्म 72 जिल्लाका 4055 जना पुरूष र 309 जना महिलामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हिजो थप 2 जना महिला र 88 जना पुरूष कोरोना मुक्त भएका छन्। हिजो कोशी अस्पतालबाट 6 जना, कोरोना विशेष अस्पताल जनकपुरबाट 37 जना, युनिफाइड कोविड 19 अस्पताल बलम्बुबाट 1 जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट 18 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 1 जना, सिराहा अस्पतालबाट 20 जना र कोरोना विशेष अस्पताल दाङको बेलझुण्डीबाट 7 जना कोरोना मुक्त भई घर फर्किएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालमा हालसम्म जम्मा 595 जना पुरूष र 79 जना महिला कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपाली सेनाले कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचारका लागि सरकारद्वारा जी टू जी प्रक्रिया मार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणका सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने गरी विभिन्न संचार माध्यममा आएको समाचारप्रति ध्यान आकर्षण भएको जनाएको छ। नेपाली सेनाले राष्ट्रिय संकटको यस विषम परिस्थितिमा राष्ट्रिय शक्तिका सम्पूर्ण स्रोतहरूलाई समन्वयात्मक र एकजुट रूपमा परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगका रूपमा रहेको नेपाली सेनालाई बिना तथ्य प्रमाण आक्षेप लगाउन खोज्नु गम्भीर विषय भएको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टीले उनका नाममा पत्र काट्दै व्यक्तिगत रूपमा दर्ता गरेको प्रस्ताव फिर्ता लिन र यदि फिर्ता नलिए कार्यवाही गर्ने चेतावनी समेत दिएको पार्टीका प्रमुख सचेतक उमाशंकर गरगरियाले जानकारी दिनुभयो। सांसद गिरीले संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन्। सरकारले चार्टर उडानका नाममा यात्रुसँग बढ़ी भाड़ा लिएको गुनासोका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर उडानमा ट्राभल एजेन्सीले यात्रुबाट अस्वाभाविक रूपमा बढ़ी रकम लिए टिकट बिक्री गरेको भनी आएको गुनासोबारे छानबिन गर्न मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरेको हो। प्रयोगशालामा ठूलो संख्यामा फ्रोड स्वाब थन्किएपछि कर्णालीमा थप 3 पीसीआर मेसिन खरिद गर्न लागि प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु अस्पताल तथा दैलेखको नारायण नगरपालिकाको सहयोगमा त्यहाँ स्थित जिल्ला अस्पतालमा पीसीआर मेसिन खरिद प्रक्रिया अगाडि बढ़ाइएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो। हाल जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा गरी 2 पीसीआर मेसिनबाट दैनिक 300 स्वाब परीक्षण हुँदै आएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण शिक्षण संस्था बन्द भएपछि सरकारले विद्यार्थीको सिकाई सहजीकरण सम्बन्धी निर्देशिका जारी गरेको छ। विद्यालय बन्द भएका कारण विद्यार्थीको सिकाई प्रक्रियालाई प्रभावित हुन नदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरेसँगै आगामी असार 1 गतेदेखि वैकल्पिक शिक्षण सिकाई प्रक्रिया सञ्चालन हुने भएको छ। अर्जुन श्रेष्ठको रिपोर्ट।
कोरोना संक्रमण बढ़ेसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण लामो समयदेखि शैक्षिक संस्था बन्द छन्। लामो समय विद्यालयहरू बन्द भएपछि विद्यार्थीको पठन पाठन प्रभावित हुन नदिन सरकारले वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्न लागेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका जारी गर्दै विद्यालय बन्द भए पनि प्रविधिको सुविधा भएको अवस्थामा प्रविधि मार्फत र प्रविधिको सुविधा नभएको अवस्थामा अन्य विकल्पहरू मार्फत विद्यार्थीको सिकाईलाई निरन्तरता दिने तयारी गरेको छ। आगामी असार 1 गतेदेखि सञ्चालन गर्न लागि वैकल्पिक सिकाईका बारेमा जानकारी दिँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सचिव दीपक शर्मा
निर्देशिका जारी भएपछि संस्थाका सामग्रीहरू विकास भएका छन् र पाठ्य पुस्तक वितरण सुरु भएको छ। कतिपय स्थानीय तहहरूबाट रेडियो प्रसारणका कार्यपालिकाहरू सार्वजनिक भएका छन्, सहजीकरणका तहहरू बनाएका छन्। कार्यक्रम सञ्चालनको हिसाबले चाहिँ असार 1 गतेदेखि जाउँ भन्ने हिसाबको एउटा कार्यपालिका त्यो अनुसारको अभ्यास भइरहेको छ।
वैकल्पिक प्रणाली मार्फत विद्यार्थीको सिकाइत प्रक्रियालाई निरन्तरता दिने सरकारको निर्णयलाई नेपाल शिक्षक महासंघले सकारात्मक रूपमा लिएको छ। महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले मन्त्रालयको निर्णय सकारात्मक भए पनि वैकल्पिक सिकाईबाट प्राप्त उपलब्धि र त्यसको अनुगमन अर्को महत्वपूर्ण पक्ष भएको बताउनुभयो।
शहरी क्षेत्रमा त सजिलैसँग चल्न सक्छ तर ग्रामीण क्षेत्रमा सजिलैसँग लागू गर्न सकिँदैन। त्यो विद्यार्थीले पढ्यो कि पढेन, सिक्यो कि सिकेन, हामी कसरी जान्दैछौ, कसरी पत्ता लगाउँदैछौ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ट्याप्सनले पनि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिकाको व्यवस्था राम्रो भएको तर कतिपय अवस्थामा यसको कार्यान्वयन जटिल रहेको जनाएको छ। ट्याप्सनका केन्द्रीय सचिव शिव कार्की
सबै प्रविधिबाट बाहिर भएको विद्यार्थीलाई के गर्ने, रेडियो एफएम टेलिभिजन एप्रोच भएकोलाई के गर्ने, अनलाइन भएकोलाई के गर्ने र अफलाइन प्रविधिको पनि उसले कन्सेप्ट ल्याएको छ, राज्यले प्रयास गरेको छ। तर यो निजी विद्यालयहरू जो टेक्नोलोजीले सम्पन्न भएका विद्यालयहरू भन्छौँ, हाम्रो पनि लगभग 40% विद्यार्थीहरू हामीले इन्भल्भमेन्ट गर्न सकेका छैनौँ, त्यसले चाहिँ अलि जटिल चाहिँ छ।
शिक्षक महासंघ र विद्यालय सञ्चालकहरूले भने जस्तो निर्देशिकाको कार्यान्वयनमा समस्या नरहेको स्पष्ट गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यार्थीको पहुँच लगायत यसमा सबैको भूमिका स्पष्ट गरिएकाले कार्यान्वयनमा कुनै दुविधा नरहेको बताउनुभयो।
प्रविधिको पहुँचका आधारमा विद्यार्थीको 5 क्राइटेरिया छ, इन्टरनेटको मात्रै कुरो गरेको होइन, रेडियोमा पहुँच नहुनेलाई के गर्ने, रेडियोमा मात्रै पहुँच हुनेलाई के गर्ने, रेडियो र टेलिभिजनमा पहुँच हुनेलाई के गर्ने, घरमा कम्प्युटर छ इन्टरनेट छैन त्यसलाई के गर्ने, इन्टरनेट पनि छ सबै कुरा छ त्यसलाई के गर्ने भनेर क्याटेगोरी निर्देशिकामा भनेको छ। त्यसमा सबै निकायको भूमिकाको कुरा छ। त्यसरी के बुझिदिनु भएन भने यो भने अनलाइन इन्टरनेटमा हुनेका लागि मात्रै हो भने बुझिदिनु भएन, त्यो हुँदै होइन।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनमा तत्कालै विद्यालय खुल्न नसकिएको अहिलेको अवस्थामा वैकल्पिक सिकाईको विकल्प छैन। लामो समय विद्यालयको प्रत्यक्ष सिकाई प्रक्रियामा जोडिन नसकेका विद्यार्थीलाई यसले केही रात पक्कै दिनेछ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
प्रदेश नम्बर 1 प्रदेश सभाको बैठकले प्रदेश सरकारका तर्फबाट प्रदेश सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। हिजेठ 23 गते प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सदनमा नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो भने 3 दिनको छलफलमा 52 सदस्यले भाग लिनुभएको थियो। छलफलमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफमा मुख्यमन्त्री शेरधन राईले नीति तथा कार्यक्रमले प्रदेशका जनताको भावना समेटेको चर्चा गर्नुहुँदै कोरोनाको महामारी विरूद्ध लड्न सबै एक ढिक्का भएर लाग्नुपर्ने विचार राख्नुभयो। उहाँले प्रदेश सरकारले कृषि शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेको जानकारी दिनुहुँदै प्रत्येक जिल्लाको अस्पताललाई स्तरोन्नति गर्ने, उर्लाबारीको अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टर बनाउने, धनकुटा जिल्लामा शिक्षण अस्पताल बनाउने तयारी भइरहेको उल्लेख गर्नुभयो। सुदूरपश्चिम प्रदेश सभाको हिजो बसेको बैठकले मिसिएको नेपालको भूमि कालापानी लिम्पियाधुरा र लिपुलेख अविलम्ब फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्ने सम्बन्धी संकल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। बैठकमा उक्त संकल्प प्रस्तावका प्रस्तावकद्वय नेपाली कंग्रेसका कर्णबहादुर मल्ल र नेपाल कम्युनिष्ट पार्टी नेकपाका गेल्बुसिमा बोहराले प्रस्तावमाथि सभामा छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। नेपाली कांग्रेसका भरत बहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी नेकपाका लाल बहादुर खड्का र राष्ट्रिय जनता पार्टीका मालामती कुमारी राणा थारूले प्रस्तावको समर्थन गर्नुभएको थियो। गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगूका 27 र स्क्रब टाइफसका 5 जना बिरामी फेला परेका छन्। गर्मी शुरू भएकाले डेंगूसँगै स्क्रब टाइफस पनि देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार म्याग्दी जिल्लामा मात्रै पछिल्लो 6 महिनाको अवधिमा डेंगूका 12 र स्क्रब टाइफसका 5 जना बिरामी फेला परेका छन्। जाजरकोटको शिवालय गाउँपालिकामा मकै बालीमा फौजी किरा लागेपछि औषधि सहित कृषि प्राविधिक खटाइएको छ। गाउँपालिका भरि फौजी किराले मकै सखा पारेपछि प्राविधिक टोली खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या 418,100 नाघेको छ। विश्वका प्राय सबै राष्ट्रमा फैलिसकेको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या 74,44,000 बढ़ी पुगेको छ। कुल संक्रमित मध्ये 37,22,500 भन्दा बढ़ी निको भएर घर फर्किसकेका छन्। विश्वमा कोरोना भाइरसको अत्यधिक मार झेलिरहेको अमेरिकामा हालसम्म 20,65,500 भन्दा बढ़ी संक्रमित भएको भने 1,15,100 भन्दा बढ़ीको मृत्यु भएको छ। त्यहाँ रोगनीको भएर घर फर्कनेको संख्या 7,88,800 नाघेको छ। पछिल्लो समय दक्षिण एसियाली मुलुकहरूमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ। भारतमा 2,87,100 भन्दा बढ़ी संक्रमित भएका छन् भने 8,100 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। भारतमा पछिल्लो 24 घण्टामा 12,375 जना कोरोना संक्रमित भएका छन्। पाकिस्तानमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पाकिस्तानमा पछिल्लो 24 घण्टामा कोरोनाबाट संक्रमितको संख्या 5,385 पुगेको छ भने कुल संक्रमितको संख्या 1,13,700 नाघेको छ। पाकिस्तानमा कोरोना संक्रमणका कारण 2,255 जनाको मृत्यु भइसकेको छ। जापानको संसदले 300 अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ। कोरोना भाइरस महामारीबाट सृजित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो। कोरोना महामारीका कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा रहेको छ। सन् 2015 यता पहिलो पटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन्। पछिल्लो बजेटमा साना व्यवसायलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्य कर्मीलाई नगद वितरण पनि समेटिएको छ। नाइजेरियाको उत्तर पूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेटसँग आबद्ध लड़ाकुहरूको आक्रमणबाट मृत्यु हुनेको संख्या 69 पुगेको नाइजेरियाली सेनाले जनाएको छ। हात हतियार र सवारी साधनसहित ठूलो संख्यामा आएका लड़ाकुहरूले फेलो गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए। इस्लामिक स्टेट समूहसँग आबद्ध लड़ाकुहरूले नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा सांघातिक हमला गर्ने गरेका छन्। उत्तर पूर्वी नाइजेरियामा एक दशकदेखि जारी अतिवादी इस्लामिक आन्दोलनका कारण 36,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ भने 20,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। अब मौसम। आज देशभर सामान्यतः बदली भए प्रदेश 1-2 बागमती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसँगै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, वर्षा 8.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29.31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7 बजे हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना महामारीका कारण स्थगित एसईई परीक्षा नलिने मन्त्री परिषदको निर्णय। विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने। वार्ता छलफल र कूटनीतिक पहल मार्फत भारतसँगको सीमा सम्बन्धी समस्या समाधान गरिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आगामी आर्थिक वर्षको बजेट कोरोना रोकथाम, नियन्त्रण र उपचारमै केन्द्रित रहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। हिजो 2,779 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको कुल संख्या 4,364, हालसम्म 674 जना कोरोना मुक्त भई घर फिर्ता। र कोरोना भाइरसका कारण विश्वभर 74,84,000 बढ़ी व्यक्ति संक्रमित हुँदा स्वस्थ हुनेको संख्या 37,22,000 बढ़ी। पछिल्ला दिनमा दक्षिण एसियाली राष्ट्रहरूमा कोरोना संक्रमितको संख्या बढ़्दो। सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।